नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल माघ 3 गते शनिबार, माघ कृष्ण पक्ष चतुर्दशी तिथि, तदनुसार 17 जनवरी सन् 2026, नेपाल सम्वत 1146, आज पोहेलागा 14। आज राजधानीबाट प्रकाशित सबैजसो दैनिक पत्र पत्रिकाहरूले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई आयोगको वैधता सम्बन्धी समाचारलाई प्राथमिकता दिएर समाचारहरू प्रकाशन गरेका छन्। पहिलो खबर सोही प्रसंगलाई लिएर गोर्खापत्र दैनिकबाट लिँदैछौ। कांग्रेस सभापतिमा गगन थापा शीर्षकमा गोर्खापत्रले समाचार लेखेको छ। निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई वैधानिक र आधिकारिक मान्यता प्रदान गरेको छ। आयोगको यो निर्णयसँगै नेपाली कांग्रेसभित्र रूपान्तरण र परिवर्तनको बहस अन्तत निष्कर्षमा पुगेको छ। यो सँगै नेपाली कांग्रेस पार्टीको बागडोर दोस्रो पुस्तामा आएको छ। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन कांग्रेस बदल्नका लागि, बदलिएको कांग्रेस मार्फत देश बदल्नका लागि नाराका साथ भदौ 27 देखि 30 गतेसम्म काठमाडौँमा आयोजना गरिएको थियो। महाधिवेशनले पार्टीको नेतृत्व, नीति र विधान परिवर्तनको निर्णय गरेको छ। कांग्रेसको पहिलो विशेष महाधिवेशन 2014 जेठ 10 र 11 गते विराटनगरमा सम्पन्न भएको थियो। 2012 माघ 9 देखि 13 गतेसम्म आयोजित छैठौं महाधिवेशनबाट सभापतिमा निर्वाचित कांग्रेसका संस्थापक सुवर्ण शमशेरले पहिलो विशेष महाधिवेशन मार्फत संस्थापक बीपी कोइरालालाई नेतृत्व हस्तान्तरण गर्नुभएको थियो। सोही एकताको जगमा कांग्रेसले 2015 आम निर्वाचनमा 109 मध्ये 75 सीटमा जितेर 2/3 मत हासिल गरेको थियो। 2488 जना अर्थात 54.58% महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै गत असोज 29 गते पार्टी केन्द्रीय कार्यालय सानेपामा निवेदन दिएका थिए, तर निवर्तमान केन्द्रीय कार्य सम्पादन समितिको पुष 18 गतेको बैठकले बहुमतका आधारमा 2083 वैशाख 28, 29, 30 र 31 गते पार्टीको 15 महाधिवेशनको मिति तय गरेपछि तत्कालीन महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको प्रक्रिया अघि बढ़ाउनु भएको थियो। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको अनुपस्थितिमै विशेष महाधिवेशन सम्पन्न भएको थियो। यसमा सभापति थापाको भनाईलाई जोड़िएको छ, यो विधि विधानले प्रधानता पाएको हो, जय पराजयको विषय होइन, कुनै अलमलमा नपरौं, सबै संयम हौं, जिम्मेवार बनौं, एकताबद्ध रहौं भनेर सभापति थापाले आह्वान गर्नुभएको छ। त्यसैगरी निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको भनाई पनि समाचारमा लिइएको छ। उहाँ भन्नुहुन्छ, निर्वाचन आयोगको निर्णय षड्यन्त्रपूर्ण छ, हामीलाई अमान्य छ, यस विरूद्ध हामी राजनीतिक, कानूनी सबै खाले लड़ाई लड्छौं। विशेष महाधिवेशनलाई आयोगको वैधता, कांग्रेस सभापतिमा गगन थापा शीर्षकको यो खबर आजको गोर्खापत्र दैनिकबाट लिएका हौं। निर्वाचन सर्दैन शीर्षकको खबर गोर्खापत्र दैनिकबाटै लिँदैछौ। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी फागुन 21 गतेका लागि निर्धारित प्रतिनिधि सभा निर्वाचन कुनै पनि कारणले नसर्ने प्रश्न पार्नु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री खरेलले फागुन 21 गतेको निर्वाचन दायाँ बायाँ नहुने उल्लेख गर्नुभयो। फागुन 21 गतेको निर्वाचन गराउने जिम्मेवारी सरकारको मात्र नभएर सम्पूर्ण सरकारवाला निकायको भएको उहाँले बताउनुभयो। तपाईहरूलाई जानकारी नै छ, सरकार तोकिएकै मितिमा निर्वाचन गराउन लागिरहेको छ। उहाँले भन्नुभयो, अरू निर्वाचन गर्ने र गराउने जिम्मेवारी सरकारको मात्रै होइन, निर्वाचन आयोग, राजनैतिक दल, सरकारवाला सबै निकायको हो, सरकार त्यसको एउटा महत्वपूर्ण हिस्सेदार भएकाले यति भन्छु, फागुन 21 निर्वाचन यताउता हुँदैन। यो प्रसंग आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकले कांग्रेसमा नयाँ यात्रा शुरू शीर्षक दिएर प्रमुख समाचार प्रकाशन गरेको छ। कान्तिपुर दैनिकको अग्रपृष्ठबाट रवि छवि र जीविछेद 50 जनालाई उन्मुक्ति दिने प्रक्रिया शुरू, जेन्जी विद्रोहको अवहेलना शीर्षक दिएर खबर प्रकाशित छ। जेन्जी आन्दोलनको बलमा गठित नागरिक सरकारले विभिन्न अदालतमा विचाराधीन सम्पत्ति शुद्धिकरण र संगठित अपराध सम्बन्धी मुद्दामा रासोपा सभापति रवि लामिछाने, छविलाल जोशी र जीवी राई सहित 50 जनालाई उन्मुक्ति दिने निर्णय गरेको छ। सरकारको कानूनी सल्लाहकार महान्यायाधिवक्ता सविता भण्डारीले बुधबार लामिछाने विरूद्ध विभिन्न अदालतमा विचाराधीन सम्पत्ति शुद्धिकरण र संगठित अपराध सम्बन्धी मुद्दाको अभियोग पत्र संशोधनका लागि जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिनुभएको थियो। उक्त निर्णय विवादमा परेपछि महान्यायाधिवक्ता भण्डारीले शुक्रबार संशोधन गर्दै 4 सहकारी ठगी प्रकरणका सबै प्रतिवादीको अभियोग पत्र संशोधन गर्ने निर्णय गर्नुभएको हो। उहाँले 2 दिन अघि गरेको आफ्नै निर्णय संशोधन गर्नुको कारण सर्वोच्च अदालतको एक नजिर थियो। महान्यायाधिवक्ता भण्डारीले फौजदारी कार्यविधि संहिताको दफा 36 अनुसार अभियोग पत्र संशोधन गर्ने व्यवस्थाको गलत प्रयोग गरेको सर्वोच्च अदालतका पूर्व न्यायाधीश, पूर्व महान्यायाधिवक्ता र फौजदारी कानूनका जानकारले टिप्पणी गरेका छन्। यो प्रसंग आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। आजको नागरिक दैनिकले पनि जेठो दलको जिम्मेवारी कान्छा सभापतिको काँधमा, कांग्रेसको आधिकारिकता विवादमा निर्वाचन आयोगद्वारा गगन कुमार थापा नेतृत्वको कार्यसमितिलाई मान्यता शीर्षक दिएर प्रमुख खबर प्रकाशन गरेको छ। नागरिक दैनिकबाट विशेषको बेरित आदेश विरूद्ध अख्तियार सर्वोच्चमा शीर्षकको खबर लिँदैछौ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा चलाइएका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक समेतलाई विशेष अदालतले न्यून धरोटी र साधारण तारिखमा छाड्न आदेश दिएको आदेश विरित भएकाले बदर हुनुपर्ने माग दावीसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएको छ। निवेदनमा प्रतिवादीहरूलाई थुनामै राखी मुद्दाको पूर्वपक्ष गर्न आदेश माग गरिएको छ। यो प्रसंग नागरिक दैनिकबाट लिएका हौं। अन्नपूर्ण पोस्टबाट भोजपुरमा नेपालकै पहिलो बिउ बैंक शीर्षकको खबर लिँदैछौ। भोजपुरको सडानन्द नगरपालिकामा नेपालमै पहिलो पटक बिउ बैंक सञ्चालनमा ल्याइएको छ। शून्यबाट शुरू गरेर नगरपालिका आफैले बिउ बैंक स्थापना गरी सञ्चालनमा ल्याएको हो। दिला बजारमा आयोजित 4 राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा प्रथम कन्दमूल प्रदर्शनी कार्यक्रमको अवसरमा नगर प्रमुख सुरेन्द्र कुमार उदास र उप प्रमुख प्रमिला राईले बैंकको उद्घाटन गर्नुभयो। कुनै पनि बाली बाहिर खोज्न नजाने गरी बैंकको स्थापना गरेर रैथाने प्रजातिका बिउको व्यवस्था मिलाइएको मेयर उदासले बताउनुभयो। यो प्रसंग आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। तपाईं यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गरौ, 1 GB डेटा फ्रीमा प्राप्त गरौ।
हातमा एन्टी एप छ त सजिलो सुविधा लिन,
रिचार्ज गर्न होस् या ब्यालेन्स ट्रान्सफर गर्न, कल डिटेल डेटा भोइसको स्ट्याटस थाहा पाउन, गिफ्ट प्याक पठाउन वा फाइबर इन्टरनेटको जानकारी पाउन। सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गरौ, 1 GB डेटा फ्रीमा प्राप्त गरौ।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको राजधानी दैनिकमा पहिरो हेरेर टोलाइरहन्छन् एक्लो संकटग्रस्त इलामेली शीर्षकको खबर प्रकाशित छ। गत 18 र 19 असोजमा 39 जनाको मृत्यु हुने गरी भएको विपद घटनापछि 23 असोजमा संघीय सरकारले इलामलाई 3 महिनाका लागि विपद संकटग्रस्त घोषणा गर्यो, जसको अवधि सकिसकेको छ। तर मेची राजमार्ग र राजमार्गमा पर्ने केही पुल निर्माण बाहेक स्थानीय तहका लागि बजेट आउनै सकेन। देशभरको एक्लो संकटग्रस्त इलाममा पुननिर्माणका लागि बजेट नआउँदा स्थानीय तहसँग पहिरो हेरेर बस्नु बाहेक विकल्प छैन। अविरल वर्षाका कारण फाइकोथुम गाउँपालिकाका 7 वडामा 50 भन्दा बढ़ी घर तथा टहरा जोखिममा छन्। यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ। माघ पर्व थारू बस्तीमा गुन्जिँदै सखिया शीर्षकको सामग्री आजको गोर्खापत्र दैनिकबाट लिँदैछौ। माघ लहैली सुरिक सिकार खैली रेहा सखिए हो माघ पिली गुरी गुरी जार थारू बहुल गाउँ बस्तीमा यिनै भाका गुन्जिरहेका छन्। तथापि माघे संक्रान्तिलाई माघ माघी तिला संक्रान्ति मकर संक्रान्ति खिचरा पर्वका रूपमा नेपाली समाजमा मनाइन्छ। खास गरी मगर थारू नेवार छन्त्याल थकाली लगायत जातिले आफ्नै तरिकाले यो पर्व मनाउँछन्। तराईमा तिला संक्रान्ति वा खिचरा पर्वका रूपमा मनाइन्छ। नेवार समुदायले घ चाकु सनहु पर्वका रूपमा मनाउँछन्। धनु राशिबाट मकर राशिमा सूर्य प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भनिन्छ। माघ पर्व थारू जातिको मौलिक संस्कृति परम्परा र पहिचान बन्दै आएको छ। माघ पर्वका अवसरमा मिठो मसिनो खाने दिदी बहिनीलाई उपहार दिने नाचगान गर्ने तथा परिवारजन र आफन्तबीच खुशी साटासाट गर्ने चलन छ। यो प्रसंग आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। मध्य हिउँदमै बढ्न थाल्यो वायु प्रदूषण शीर्षकको खबर नागरिक दैनिकबाट लिँदैछौ। मध्य हिउँदमै काठमाडौँ लगायत विभिन्न स्थानमा प्रदूषणको पारो चढ़न थालेको छ। प्रदूषण नियन्त्रण गर्न भएका प्रयास र नीतिगत व्यवस्था प्रभावकारी नहुँदा प्रदूषण बढ़दो क्रममा छ। 2076 सालमा ल्याइएको काठमाडौँ उपत्यका वायु प्रदूषण व्यवस्थापन योजना लगभग प्रभावहीन छ। राष्ट्रिय स्तरको वायु प्रदूषण व्यवस्थापन योजना बनाउने भनिए पनि त्यसले गति लिन सकेको छैन। पुस अन्त्यसँगै राजधानी खाल्डोमा रहेका 99 ईटा भट्टा र राजधानी बाहिरका 1000 बढ़ी संख्यामा रहेका ईटा भट्टाले उत्पादन शुरू गरेकाले आगामी केही दिनमा प्रदूषणको स्तर झन बढ़ने विज्ञ बताउँछन्। यो प्रसंग आजको नागरिक दैनिकमा प्रकाशित छ। आजको नयाँ पत्रिका दैनिकमा लगानी जुटाउने अन्तिम चरणमा पुगेको दूधकोशीमा वनको अवरोध शीर्षकको खबर प्रकाशित छ। एसियाली विकास बैंक एडीबीसँग वित्तीय व्यवस्थापन सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको 670 मेगावाटको दूधकोशी जलाशयुक्त जलविद्युत परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन पुनः शुरूदेखि गर्न वन तथा वातावरण मन्त्रालयले भनेको छ। दात्री निकायबाट ऋण लिएर नेपाल विद्युत प्राधिकरणले बनाउन लागेको उक्त परियोजनाको ईआईए प्रतिवेदन ढिलो प्राप्त भएको भन्दै मन्त्रालयले अस्वीकृत गरी पुनः शुरूदेखि गर्न भनेको हो। नेपालमा सबै परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत गराउनुपर्छ। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। आजको गोर्खापत्र दैनिकमा निशुल्क शिक्षाको हक कागजमा मात्रै शीर्षकको खबर प्रकाशित छ। माध्यमिक तहसम्मको शिक्षा निशुल्क पाउने हकबाट सामुदायिक विद्यालयले बालबालिकालाई वञ्चित गरिरहेका छन्। संविधानको धारा 31 रहेको मौलिक हक अन्तर्गत शिक्षा सम्बन्धी हकमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क पाउने हक हुनेछ भनेर लेखिएको छ। सोही अनुसार राष्ट्रिय शिक्षा नीति 2076 बनेको छ। ऐन नियम निर्देशिका र कार्यविधि बनेका छन्। शिक्षा नीतिमा सबै बालबालिकाका लागि निशुल्क शिक्षा उपलब्ध गराउने व्यवस्था स्पष्ट रूपमा उल्लेख गरिएको छ। अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी नियमावली 2077 भनेको छ विद्यार्थी भर्ना शुल्क मासिक पढ़ाई शुल्क परीक्षा शुल्क पाठ्यपुस्तक बापतको कुनै पनि शीर्षकमा रकम लिन पाइने छैन। तर यो नियम कानूनमा उल्लेखित हक नागरिकले पाउन सकेका छैनन्। सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययन गर्ने हरेक बाल बालिकामा अभिभावकले माथि उल्लेखित सबै शीर्षकमा रकम तिरिरहनु परेको छ। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। गोर्खापत्रबाटै जुम्लामा जड़ीबुटीको तेल उद्योग शीर्षकको खबर लिँदैछौ। जुम्लामा वनमा आधारित जड़ीबुटीको बास्नादार तेल उद्योग सञ्चालनमा आएको छ। स्थानीय वन क्षेत्रमै पाइने जड़ीबुटीको दिगो उपयोग गर्दै रोजगारी सृजना र आमदानी बढ़ाउने उद्देश्यले उद्योग सञ्चालन गरिएको हो। जुम्लामा पाइने विभिन्न औषधीय गुण भएका जड़ीबुटीको प्रशोधन गर्दै बास्नादार तेल प्रशोधन उद्योग संचालनमा आएको छ। आधुनिक प्रविधि प्रयोग गरेर उत्पादन गरिएको तेल औषधि सौन्दर्य सामग्री तथा आयुर्वेदिक प्रयोजनका लागि प्रयोग हुने बताइएको छ। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक शंकर भण्डारीलाई धन्यवाद। दीपक जोशी विदा हुन्छु। नमस्कार।